में मुकर्रमा में इस्लामी ताउन तंजीम के सरबराही इजलास में इस्लामी जमहूरी ईरान के सदर की शिरकत का ऐलान। शाम में दहशत गर्दों के खिलाफ फौजी कामयाबियां जारी, हलब के मजीद इलाकों पर फौज का कंट्रोल। अफगानिस्तान में एक शहरी के हाथों तीन अमरीकी फौजी हलाक। बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन अस्सलाम अलैकुम। खबरनामे के साथ नाहिद अनवरी हाजिर खिदमत है। हमारी वेबसाइट का पता है urdu.sahar.tv.ir और ईमेल एड्रेस है khabrein@sahar.tv.ir। और अब लीजिए आज का खबरनामा, मुलाहिजा फरमाएं। इस्लामी जमहूरी ईरान के सदर मक्के मुकर्रमा में इस्लामी ताउन तंजीम के सरबराही इजलास में शिरकत करेंगे। ऐवान सदर में बैन अल-अक़वामी शोबे के सरबराह मोहम्मद रजा फुरखानी ने कहा कि इस्लामी जमहूरी ईरान मक्के इजलास में पूरी तैयारी के साथ शिरकत करेगा। उन्होंने इस्लामी जमहूरी ईरान के सदर के दौरे सऊदी अरब की अहमियत के बारे में, जो मक्के में OIC के हंगामी सरबराही इजलास में शिरकत की गरज से अंजाम पाने वाला है, कहा कि तेहरान इस इजलास में पूरी तैयारी के साथ शिरकत करेगा। ऐवान सदर में बैन अल-अक़वामी शोबे के सरबराह फुरखानी ने कहा कि तेहरान इस इजलास में आलम इस्लाम के अहम मौजूआत का जायजा लेने, मुसलमानों के दरमियान इत्तेहाद व यकजहती को मुस्तकम बनाने और इसी तरह आलम इस्लाम के खिलाफ होने वाली साजिशों को नाकाम बनाने के लिए शरीक होगा। उन्होंने कहा कि ईरान OIC के अहम तरीन और बुनियादी रुकन मुल्कों में से एक है और इसने OIC के सभी इजलासों में जो मुख्तलिफ सतहों के हुए हैं शिरकत की है। वाज़ह रहे कि मक्के में OIC का सरबराही इजलास 14 और 15 अगस्त को होगा। शाम में मगरबी मुल्कों, अमरीका और खित्ते की बाज़ अरब हुकूमतों के हिमायत याफ्ता दहशतगर्दों के खिलाफ शामी फौज का ऑपरेशन बदस्तूर जारी है और कई दीगर इलाके दहशतगर्दों से पाक कर दिए गए हैं। शाम की सरकारी खबर रसा एजेंसी साना के मुताबिक शामी फौज ने बुध के रोज से दहशतगर्द गिरोहों के खिलाफ भरपूर ऑपरेशन शुरू कर रखा है, जिसके दौरान मुल्क के कई शहरों और कस्बों को दहशतगर्दों से पाक कर दिया गया है, जबकि दहशतगर्दों के सबसे अहम मरकज सलाहुद्दीन पर शामी फौज का मुकम्मल कब्जा हो गया है। हलबोस के मुजाफाती इलाकों बस्तान, अलकस, हल्क, बाब हदीद और दरात इज़्ज़ा में शामी फौज और दहशतगर्दों के दरमियान लड़ाई अब भी जारी है। दूसरी जानब इत्तलात हैं कि अमरीकी वज़ीर ख़ारिजा हिलरी क्लिंटन शाम की सूरत हाल के बारे में तुर्क हुक्काम से बातचीत के लिए अंकारा पहुंच गई हैं। हिलरी क्लिंटन अमरीका की जानब से शाम के सदर बशार असद की हुकूमत के खिलाफ पाबंदियों के ऐलान के सिर्फ एक दिन के बाद तुर्की का दौरा कर रही हैं। वो अपने क़याम के दौरान तुर्की के वज़ीर आज़म रजब तैयब अर्दोगान, सदर अब्दुल्ला गुल और वज़ीर ख़ारिजा अहमद दाऊद ओग़लू से मुलाकात कर रही हैं, जिनमें कहा जा रहा है कि शामी बागियों की हिमायत की तरीके कार पर बातचीत की जा रही है। ये भी इत्तलात हैं कि अमरीकी वज़ीर ख़ारिजा शामी आवाम के खिलाफ बरसरे पैकार दहशतगर्दों के सरगनों से भी मुलाकात करेंगी। अमरीकी पाबंदियों में शामी हुकूमत के असासे मुंजमद करना और सरकारी अहदेदारों के बैरून मुल्क दौरों पर पाबंदी का मामला शामिल है। अमरीका और तुर्की शाम के अंदर खूनी हमले करने वाले दहशतगर्दों की खुलकर हिमायत करते चले आ रहे हैं। इस्लामी जमहूरी ईरान की आला कौमी सलामती कौंसिल के सेक्रेटरी ने कहा है कि शाम के बहरान को सिर्फ सियासी तरीके से ही हल किया जा सकता है। सईद जलीली ने कहा कि शाम के अवाम को इस बात का मौका दिया जाना चाहिए कि वो आज़ादाना तरीके से अपनी तकदीर और मुस्तकबिल का फैसला खुद करें। ईरान की आला कौमी सलामती कौंसिल के सेक्रेटरी ने अल मयादीन टीवी चैनल से अपनी गुफ्तगू में कहा कि जमहूरियत का क़याम दहशतगर्दी और कत्लो गारतगिरी से नहीं होता, बल्कि जमहूरियत अवाम के आज़ादाना ख्याल इरादे के जरिए ही मुमकिन होती है। उन्होंने कहा कि शाम इस्लामी मुजाहमती क़ुव्वतों का एक मुस्तकम क़िला है, इसलिए किसी को भी अपने तौर पर शाम की नुमाइंदगी में कुछ कहने का हक नहीं है। ईरान की आला कौमी सलामती कौंसिल के सेक्रेटरी ने कहा है कि इसराइली दुश्मन जो शाम में बशार असद की हुकूमत का मुखालिफ है, वो शामी आवाम का खैफा नहीं है, बल्कि वो इस्लामी क़ुव्वतों की हिमायत करने की बिना पर अब शाम की हुकूमत से इंतकाम लेना चाहता है। سعودی عرب میں حکومت مخالف مظاہروں کا دائرہ اب مشرقی علاقوں سے نکل کر مغربی علاقوں تک بھی پھیل رہا ہے، جبکہ اس کے پڑوسی ملک بحرین میں بھی مظاہروں میں روز بروز شدت آتی جا رہی ہے۔
سعودی عرب سے ملنے والی خبروں میں کہا جا رہا ہے کہ حکومت مخالف مظاہروں کو طاقت کے ذریعے کچلنے کی سعودی حکومت کی اسٹریٹجی بظاہر ناکام ہوتی جا رہی ہے۔ چنانچہ گزشتہ 1.5 سال سے ملک کے مشرقی علاقوں میں ہونے والے حکومت مخالف مظاہروں کا دائرہ اب ملک کے مغربی علاقوں میں پھیل رہا ہے۔ اگرچہ اس سے پہلے مدینہ مرورہ، ریاض اور القصیم جیسے علاقوں میں 12 حکومت مخالف مظاہرے ہو چکے ہیں۔ سعودی عرب کے مغربی شہر طائف کے عوام نے گزشتہ دنوں بھی 12 سڑکوں پر نکل کر حکومت کی تشدد آمیز پالیسیوں کے خلاف اپنے غم و غصے کا اظہار کرتے ہوئے جیلوں میں بند سیاسی قیدیوں کی رہائی کا مطالبہ کیا ہے۔ طائف شہر کے باشندوں نے ان مظاہروں میں حکومت کے خلاف زبردست نعرے لگائے اور سعودی حکام سے مطالبہ کیا کہ وہ جتنی جلدی ہو سکے جیلوں میں بند تمام سیاسی قیدیوں کو رہا کر دے۔ ان مظاہرین نے خاص طور پر آل سعود کی جیلوں میں بند خواتین سیاسی قیدیوں کی فوری رہائی کا مطالبہ کیا ہے۔ واضح رہے کہ سعودی عرب کی جیلوں میں بہت سی سیاسی خواتین کسی بھی طرح کے مقدمات کا سامنا کیے بغیر طویل عرصے سے بند ہیں۔ طائف شہر کے مظاہرین کا کہنا تھا کہ وہ اپنے مطالبات پورے ہونے تک احتجاج جاری رکھیں گے۔ مبصرین کا کہنا ہے کہ اب اس میں کوئی شک نہیں ہے کہ سعودی عرب کے عوام کا انقلاب ایک نئے مرحلے میں داخل ہو گیا ہے۔ گزشتہ 8 جولائی سے جب سعودی عرب کے سیکیورٹی اہلکاروں نے ممتاز مذہبی رہنما آیت اللہ شیخ نمر پر قاتلانہ حملہ کرنے کے بعد انہیں گرفتار کر لیا تھا، ملک کے مشرقی علاقوں میں زبردست مظاہرے ہوئے تھے اور اس کے بعد ان مظاہروں کا دائرہ ملک کے دیگر شہروں من جملہ مدینہ منورہ، ریاض اور قصیم تک پھیل گیا تھا۔ مظاہرین کا کہنا ہے کہ شیخ نمر کی گرفتاری نے سعودی عوام کے مظاہروں کی شدت میں اور زیادہ اضافہ کر دیا ہے۔ ایک اہم نقطہ یہ ہے کہ سعودی عرب کے ہمسایہ ملک بحرین میں بھی جہاں گزشتہ برس فروری سے حکومت مخالف مظاہرے جاری ہیں، عوامی مظاہروں میں غیر معمولی شدت آ گئی ہے۔ بحرین میں عوامی مظاہروں میں آئے دن تیزی آتی جا رہی ہے اور جمعے کو ہزاروں کی تعداد میں بحرینی شہریوں نے 14 فروری نامی انقلابی اتحاد کی دعوت پر ملک کے مختلف علاقوں میں حکومت مخالف مظاہرے کیے ہیں۔ جمعے کو ہونے والے مظاہروں کا سلوگن آزادی وطن تھا۔ بحرین کے ممتاز عالم دین آیت اللہ شیخ عیسیٰ قاسم نے بھی ان مظاہروں کے دوران کہا کہ عوام حکومت کے خلاف پرامن مظاہرے جاری رکھیں گے اور وہ اپنے برحق مطالبات سے کسی صورت دستبردار نہیں ہوں گے۔ بحرین کی ایک سیاسی جماعت لیبریشن موومنٹ کے سیکرٹری جنرل سعید الشہابی نے کہا ہے کہ بحرینی عوام نے جس راستے کا انتخاب کر لیا ہے اب وہ اس سے واپس پلٹنے والے نہیں ہیں۔ اس میں شک نہیں ہے کہ آج سعودی عرب اور بحرین کے عوام کا راستہ ایک ہے اور دونوں ملکوں کے عوام نے تہیہ کر لیا ہے کہ انہیں خاندانی اقلیتوں سے چھٹکارا حاصل کرنا ہے۔ سعودی عرب میں آل سعود خاندان اور بحرین میں آل خلیفہ خاندان نے اپنی استبدادی اور تشدد آمیز پالیسیوں کے ذریعے پورے ملک میں گھٹن اور ظلم و تفریق کا ماحول بنا رکھا ہے۔ دونوں ہی ملکوں کے سیاسی نظام کی حالت کچھ ایسی ہے کہ جہاں جمہوریت اور آزادی نام کی کوئی شے نہیں ہے اور نہ ہی انصاف کے نام پر عوام کو کچھ میسر ہے۔ اس درمیان ان دونوں ہی ملکوں میں جو چیز سب سے زیادہ نمایاں ہے وہ اپنے اپنے عوام کے خلاف دونوں ہی خاندانوں کے ذریعے ظلم و تفریق کا کھلے عام روا رکھا جانا ہے۔ مبصرین کا کہنا ہے کہ سعودی عرب اور بحرین کو کسی زمانے میں امن کا جزیرہ کہا جاتا تھا، لیکن اب حالات اکثر مختلف ہو چکے ہیں اور عوام نے اپنے حقوق کی بحالی کے لیے خود کو ہر طرح کی قربانی دینے کے لیے آمادہ کر لیا ہے، اور یہی وہ حقیقت ہے جس نے آل سعود اور آل خلیفہ کی آنکھوں سے نیندیں چھین لی ہیں۔
جنوبی افغانستان کے ایک فوجی اڈے پر افغان شہری کی فائرنگ میں 3 امریکی فوجی ہلاک ہو گئے ہیں۔ ایساف کے ترجمان نے اس خبر کی تصدیق کرتے ہوئے کہا ہے کہ یہ واقعہ جمعے کی رات صوبہ ہلمند کی تحصیل گرم سر میں پیش آیا، جہاں نیٹو افغان فوج کے مشترکہ اڈے میں سول ملازمت کرنے والے ایک افغان شہری نے امریکی فوجیوں پر فائرنگ کر دی۔ پچھلے 24 گھنٹے کے دوران افغانستان میں رونما ہونے والا یہ دوسرا واقعہ ہے جس میں امریکی فوجی مارے گئے ہیں۔ جمعے کے روز افغانستان کے صوبے سنگین میں ایک افغان پولیس اہلکار نے فائرنگ کر کے 3 امریکی فوجیوں کو موت کے گھاٹ اتار دیا تھا۔ رواں سال کے دوران فائرنگ کے واقعات میں 30 سے زائد امریکی فوجی مارے جا چکے ہیں۔ نیٹو نے اعتراف کیا ہے کہ اس کے خلاف افغانستان میں ہونے والے حملوں میں غیر معمولی اضافہ ہوا ہے۔ افغانستان میں طالبان نے دعویٰ کیا ہے کہ انہوں نے بھی مشرقی علاقے میں امریکی فوجیوں پر حملہ کیا ہے۔ طالبان کے ترجمان ذبیح اللہ مجاہد نے IRIB کو ٹیلی فون کے ذریعے بتایا کہ صوبے لوگر میں طالبان نے امریکی فوج کے ایک ٹینک پر حملہ کیا، جس میں سوار 3 امریکی فوجی ہلاک اور 5 دیگر زخمی ہو گئے۔ دوسری طرف صوبہ غزنی میں طالبان نے افغانستان کے سیکیورٹی چیک پوسٹ پر بھی حملہ کیا ہے۔ طالبان کے ترجمان نے اس بارے میں دعویٰ کیا ہے کہ صوبہ غزنی کے علاقے سنجی تک میں طالبان نے افغان سیکیورٹی فورس کی ایک چیک پوسٹ پر حملہ کر کے 7 افغان سیکیورٹی اہلکاروں کو ہلاک کر دیا ہے۔ دریا اثنا صوبہ کنڑ میں بھی طالبان نے افغانستان کے محکمہ سراغ رسانی کے ایک اعلی عہدیدار کو گولی مار کر ہلاک کر دیا ہے۔ فلسطینی عوام کے منتخب وزیر اعظم اسماعیل ہنیہ نے کہا ہے کہ سینا میں مصری بارڈر سیکیورٹی گارڈ پر حملہ صہیونی حکومت کی ہی مجرمانہ کارروائی ہے۔ اسماعیل ہنیہ نے غزہ میں صہیونی حکومت کی جیلوں سے رہا ہو کر وطن واپس آنے والے فلسطینیوں سے ملاقات میں کہا کہ رفح میں مصری بارڈر سیکیورٹی گارڈ پر حملے کا ڈرامہ صہیونی حکومت کا ہی تیار کیا ہوا ہے۔ واضح رہے کہ گزشتہ اتوار کو مسلح افراد نے مصر اور غزہ کی سرحد کے قریب سینا میں مصری بارڈر سیکیورٹی گارڈ کی چیک پوسٹ پر حملہ کر کے 16 مصری فوجیوں کو ہلاک کر دیا تھا۔ اس دوران اسماعیل ہنیہ نے اپنے ایک اور بیان میں کہا ہے کہ ان کی حکومت کسی بھی منحرف تنظیم یا گروہ کی حمایت نہیں کرتی۔ انہوں نے غزہ میں جہاد اسلامی کے ایک وفد سے ملاقات میں سینائی کے علاقے میں مصری فوجیوں پر ہونے والے حالیہ حملے کے بعد پیدا ہونے والی صورتحال کا جائزہ لیتے ہوئے کہا ہے کہ فلسطین کی حکومت اور جہادی تنظیموں منحرف گروہوں کی حمایت نہیں کرتی۔ اس درمیان جہاد اسلامی نے بھی اعلان کیا ہے کہ وہ مصر اور فلسطین کی سرحد کی حفاظت کے لیے اسماعیل ہنیہ کی حکومت کی کوششوں کی بھرپور حمایت کرے گی۔ مصر کی حکمراں جماعت آزادی اور انصاف پارٹی نے اپنے ملک کے عوام سے کہا ہے کہ وہ انقلاب دشمن عناصر کے دھوکے میں نہ آئیں۔ قاہرہ میں حکمراں جماعت کے سیکرٹری جنرل محمد البلتاجی نے مصری عوام سے کہا ہے کہ وہ ہوشیاری کا مظاہرہ کریں اور جھوٹے پروپیگنڈوں اور دشمن کے فریب میں نہ آئیں۔ انہوں نے کہا کہ انقلاب دشمن عناصر کی طرف سے جو جھوٹے پروپیگنڈے کیے جا رہے ہیں ان سے ہوشیار رہنے کی ضرورت ہے۔ مصر کی حکمراں جماعت کے سیکرٹری جنرل نے کہا ہے کہ انقلاب دشمن عناصر پہلے سیکیورٹی اور تشہیراتی معاملات کے ذریعے عوام کو فریب دینے کی کوشش کرتے تھے، اب انہوں نے ایندھن، بجلی اور ان جیسی دیگر چیزوں کو بہانہ بنا کر عوام کو گمراہ کرنے کی کوششیں شروع کر دی ہیں۔ واضح رہے کہ پچھلے چند ہفتوں سے مصر کے بہت سے شہروں میں لوڈ شیڈنگ کا سلسلہ شروع ہو گیا ہے، جس کے خلاف عوام نے سڑکوں پر نکل کر احتجاج کیا ہے۔ اس درمیان بعض منحرف گروہوں نے عوام سے کہا ہے کہ وہ آئندہ 24 اگست کو حکومت کے خلاف ہونے والے مظاہرے میں شرکت کریں۔ دوسری طرف مصر کے صدر محمد مرسی نے لوڈ شیڈنگ سے پیدا ہونے والی صورتحال کی بابت عوام سے معافی مانگی ہے اور کہا ہے کہ وہ بہت جلد اس مشکل پر قابو پا لیں گے۔ پاکستان کے سپریم کورٹ نے این آر او پر عمل درآمد کیس پر نظر ثانی کے بارے میں حکومت پاکستان کی درخواست سے سماعت کے لیے منظور کر لی ہے۔ سپریم کورٹ نے سرکاری اپیل کی سماعت کے لیے جسٹس آصف کھوسا کی سربراہی میں 5 رکنی بینچ تشکیل دیا ہے، جو 15 اگست کو سرکاری اپیل کی ابتدائی سماعت کرے گا۔ حکومت پاکستان کی جانب سے دائر کی جانے والی درخواست میں کہا گیا ہے کہ سوئس حکام کو خط لکھنے کا عدالتی حکم آئین اور قانون کے منافی ہے۔ درخواست میں موقف اختیار کیا گیا ہے کہ وہ وزیر اعظم اختیار کیا گیا ہے کہ وزیر اعظم نے آئین کے تحفظ کا حلف اٹھایا ہے، لہٰذا وہ ایسے عدالتی حکم کو ماننے کے پابند نہیں ہے جو آئین اور قانون کے خلاف ہو۔ نظر ثانی کی درخواست میں کہا گیا ہے کہ صدر پاکستان کے خلاف کیس ری اوپن کرنے کے لیے سوئس حکام کو خط لکھنا آئین کی دفعہ 248 کی خلاف ورزی ہے۔ اٹارنی جنرل کی جانب سے دائر کی جانے والی اس درخواست میں یہ بھی کہا گیا ہے کہ سابق وزیر اعظم یوسف رضا گیلانی کے خلاف استعمال ہونے والا توہین عدالت کا فیصلہ موجودہ وزیر اعظم راجہ پرویز اشرف کے خلاف استعمال نہیں ہو سکتا۔ حامد انصاری نے ہندوستان کے نائب صدر جمہوریہ کی حیثیت سے اپنے عہدے کا حلف آج مسلسل دوسری بار اٹھا لیا ہے۔ حامد انصاری نے ہندوستان کے صدر جمہوریہ اور ملکی دیگر اعلی شخصیات کی موجودگی میں اشوک ہال میں اپنے عہدے کا حلف اٹھایا۔ حامد انصاری آزاد ہندوستان کی تاریخ میں ایسے دوسرے شخص ہیں جنہوں نے مسلسل دو بار ملک کا نائب صدر بننے کا اعزاز حاصل کیا ہے۔ نائب صدر کی تقریب حلف برداری میں وزیر اعظم منموہن سنگھ، کانگریس کی صدر سونیا گاندھی اور ملک کی دیگر اعلیٰ سول اور فوجی شخصیات موجود تھیں۔ नायब सदर के ओहदे के लिए होने वाले इंतखाबात में हामिद अंसारी ने अपने हरीफ जसवंत सिंह को शिकस्त दी थी, जिन्हें भारतीय जनता पार्टी और इसकी इत्तेहादी जमातों ने अपना उम्मीदवार बनाया था, जबकि हामिद अंसारी को हुक्मरान इत्तेहाद ने अपना उम्मीदवार बनाया था, जिन्हें बाएंबाजों और बाज दीगर जमातों की भी हिमायत हासिल थी। एक ऐसे वक्त में जब अमेरिका ईरान के खिलाफ पाबंदियों का बड़े जोरों शोर के साथ प्रोपेगेंडा और दावा कर रहा है कि दुनिया के बेशतर ममालिक और ऑयल रिफाइनरियां वाशिंगटन की मुसलत करदा एक तरफा पॉलिसियों में इसका साथ दे रही हैं, आलमी जराए इबलाग से जारी होने वाली खबरें अमरीकी दावे के नफी कर रही हैं।
हिंदुस्तान की मैंगलोर ऑयल रिफाइनरी ने कहा है कि वह अगस्त के महीने में ईरान से 20 लाख बैरल तेल खरीदेगी। हिंदुस्तान की एक जहाजरान कंपनी ने भी ऐलान कर दिया है कि मैंगलोर ऑयल रिफाइनरी ने ईरान से तेल मंगाने के लिए हिंदुस्तान की बीमा कवरेज का हामिल एक जहाज रिजर्व कर लिया है। हिंदुस्तान की मैंगलोर ऑयल रिफाइनरी ने जुलाई के महीने में ईरान से तकरीबन 6,60,000 बैरल तेल दरामद किया है। दूसरी जानब हिंदुस्तान पेट्रोलियम कंपनी के सरबराह बी के नामदेव ने ये बात जोर देकर कही है कि उनकी कंपनी ने अगरचे जुलाई के महीने में ईरान से सिर्फ एक सौदा तेल का किया है, ताहम वो अगस्त में तकरीबन 1-1 लाख टन के 3 तेल के सौदे हासिल करेगी। हिंदुस्तान पेट्रोलियम ने रवां साल के दौरान ईरान से रोजाना 60,000 बैरल तेल दरामद करने का मुआहदा किया है और अब तक 50 लाख बैरल तेल ईरान से हासिल कर चुकी है। हिंदुस्तान चीन के बाद ईरान से तेल दरामद करने वाला दुनिया का दूसरा बड़ा मुल्क है और उसने अमरीकी पाबंदियों को खातिर में न लाते हुए ईरान से तेल की दरामद का सिलसिला जारी रखा है। हिंदुस्तान ने अपने मुल्क की बीमा कंपनियों से कहा है कि वो ईरान से तेल लाने वाले हिंदुस्तानी बहरी जहाजों को बीमा फराहम करें। औसतन ईरान से हर माह तेल की 10 खेप हिंदुस्तान की ऑयल रिफाइनरियों के लिए इस साल की जाती हैं। उधर जनूबी कोरिया के सरकारी जराये ने बताया है कि हुकूमत ईरान से तेल की दरामद दोबारा शुरू करने के बारे में मुल्क की ऑयल रिफाइनरियों से मुज़ाकरात कर रही है। जनूबी कोरिया का कहना है कि ईरान से खाम तेल ईरानी तेल बर्दार जहाजों और ईरानी बीमा कवरेज के जरिए दरामद किया जाएगा। जनूबी कोरिया के हुंडई ऑयल बैंक, एसके एनर्जी और वजारत मईशत के जराये का कहना है कि तेल की दरामद फिर से शुरू करने के सिलसिले में ईरान के साथ मुज़ाकरात किए जा रहे हैं। जापान भी ईरान के तेल का एक अहम तरीन खरीदार है और उसने भी ईरान से तेल लेकर जापान जाने वाले तेल बर्दार जहाजों को 7 अरब $60 करोड़ मालियत तक का बीमा फराहम करने की मंजूरी दे दी है। ईरान से हिंदुस्तान, जनूबी कोरिया, चीन और जापान की ऑयल रिफाइनरियों के लिए तेल की खरीदारी में इजाफा इस बात की निशानदेही करता है कि ये ममालिक ईरान के खिलाफ अमरीका की एकतरफा और मुसलत करदा पाबंदियों पर ध्यान देने के बजाय अपने कौमी मफादात को सामने रखते हुए ईरान से तेल खरीद रहे हैं और अपने कौमी मफादात को किसी तौर भी अमरीकी मफादात पर कुर्बान करने के लिए तैयार नहीं है।
गज़ा में वाक़े अमरीकी फौजी अड्डे मनास को नामालूम मुसलह अफराद ने अपने हमले का निशाना बनाया है। वस्ती शियाई ज़राए इब्लाग के मुताबिक गज़ा के मनास हवाई अड्डे पर वाक़े अमरीकी फौजी अड्डे पर नामालूम मुसलह अफराद ने हमला किया है। एशिया प्लस साइट की खबरों में कहा गया है कि अमरीकी फौजी अड्डे के करीब नामा निगारों को जाने की इजाजत नहीं है, इसलिए हमले की नौयत और वक्त के बारे में सही इत्तला नहीं मिल सकी है। खबरी जराये का कहना है कि अगर इस हमले में मुतअद्दिद अमरीकी फौजी जख्मी हुए हैं, लेकिन मनास में मौजूद अमरीकी हुक्काम ने इस सिलसिले में कोई भी बाज़ाब्ता बयान देने से गुरेज किया है। अमरीका का यह फौजी अड्डा दारुल हुकूमत बिश्कक के मुज़ाफ़ात में मनास हवाई अड्डे की हदूद में ही वाक़े है, जो अफगानिस्तान में तैनात नेटो अफवाज की लॉजिस्टिक सपोर्ट का सबसे अहम मरकज तसव्वुर किया जाता है। मनास अमरीकी फौजी अड्डे से हर 24 घंटे में 800 से 2,500 अमरीकी फौजियों को जाबेजा किया जाता है। जराये का कहना है कि इस फौजी अड्डे में अमरीकी फौजियों के अलावा काम करने वाले 1,200 मुलाजिमीन मौजूद हैं, जो माहाना 50,000 अमरीकी फौजियों को एक जगह से दूसरी जगह मुंतकिल करते हैं। और नाजरीन, आखिर में एक बार फिर आज की अहम खबरों की सुर्खियों पर एक नजर डालते हैं। मक्के मुकर्रमा में इस्लामी तआवुन तंजीम की सरबराही इजलास में इस्लामी जमहूरी ईरान के सदर की शिरकत का ऐलान। शाम में दहशतगर्दों के खिलाफ फौजी कामयाबियां जारी, हलब के मजीद इलाकों पर फौज का कंट्रोल। और अफगानिस्तान में एक शहरी के हाथों 3 अमरीकी फौजी हलाक। अब خبریں اپنے اختتام کو پہنچی. تازہ ترین خبروں کے لیے ہماری ویب سائٹ دیکھیے, پتہ ہے urdu.sahtv.ir. اور یہیں ہم آپ سے اجازت چاہیں گے. خدا حافظ.